السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. کرونا وائرس کے باعث عالمی سطح پر تیل کی قیمتوں میں ریکارڈ کمی ہوئی ہے. ایسے میں ماہرین اسے پاکستان جیسی معیشت کے لیے فائدہ مند قرار دے رہے ہیں. عالمی سطح پر تیل کی کھپت میں ریکارڈ کمی اور تیل پیدا کرنے والے ممالک کی تنظیم اوپیک کے مابین اختلافات تیل کی قیمتوں میں ریکارڈ کمی کا باعث بن رہے ہیں. اس صورتحال میں اوپیک ممالک کی جانب سے مئی سے خام تیل کی پیداوار میں 10 ملین بیرل یومیہ کمی کے اعلان کے باوجود بھی قیمتوں میں کمی کا سلسلہ جاری ہے. اس تاریخی کمی میں یہ سوال پیدا ہو رہا ہے کہ پاکستان جیسا ملک جو اپنی ضرورت کا 70-80% تیل درآمد کرتا ہے, اس صورتحال سے کیسے فائدہ اٹھا سکتا ہے. پاکستان اپنی تیل کی درآمدات کا بڑا حصہ سعودی عرب سے درآمد کرتا ہے, جس کا خام تیل عرب لائٹ کہلاتا ہے. اس کے علاوہ متحدہ عرب امارات اور کویت سے بھی تیل درآمد کیا جاتا ہے, اور ان ممالک کے تیل درآمد کرنے والی کمپنیوں کے نرخ بھی عرب لائٹ کی قیمت کے آس پاس ہی ہوتے ہیں. ڈپٹی ڈائریکٹر ریسرچ عارف حبیب سیکیورٹیز طاہر عباس تیل کی قیمتوں کے اتار چڑھاؤ پر گہری نظر رکھتے ہیں. وائس آف امریکہ سے گفتگو کرتے ہوئے ان کا کہنا تھا کہ ایک سال کے دوران عرب لائٹ کی قیمت بھی $74 فی بیرل سے کم ہو کر اس وقت $19 فی بیرل تک جا پہنچی ہے, جو 1980 کی دہائی میں تیل کی قیمت تھی. ان کے بقول گزشتہ سال کی اوسط قیمتوں کا موازنہ موجودہ قیمت سے کیا جائے تو یہ بات کہی جا سکتی ہے کہ پاکستان اپنے درآمدی بل میں تقریباً $5 ارب تک کی بچت کر سکتا ہے. اس عمل سے جہاں زر مبادلہ کے ذخائر محفوظ رہیں گے, وہیں تجارتی خسارے میں کمی اور مہنگائی میں اضافے کا عمل سست کرنے کا باعث بن سکتا ہے. طاہر عباس کے بقول تیل کی قیمتوں میں حیرت انگیز کمی سے پاکستان کی حکومت کو یہ موقع مل رہا ہے کہ وہ محصولات جمع کرنے کے ٹارگٹ میں ہونے والے نقصان کا ازالہ کر سکے, جس میں اب تک 800 ارب روپے کی کمی کی توقع کی جا رہی ہے. پاکستان کے نامور مخیر شخصیت فیصل ایدھی میں کرونا وائرس کے مثبت اثرات کی تصدیق ہوئی ہے. فیصل ایدھی چیئرمین ہیں ایدھی فاؤنڈیشن کے, اور وہ اس عالمی وبا سے نمٹنے کے لیے اپنی تنظیم کے ہمراہ سرگرم عمل ہیں. فیصل ایدھی نے پچھلے ہفتے وزیراعظم عمران خان سے ملاقات کی تھی اور انہیں 10 ملین روپے کا ایک چیک کرونا وائرس کے امدادی فنڈ کے لیے دیا تھا. فیصل ایدھی کے وائرس کے مثبت اثرات سامنے آنے کے بعد وزیراعظم عمران خان کے ذاتی معالج نے کہا ہے کہ وزیراعظم اپنا ٹیسٹ کروائیں گے. وزیراعظم کے فوکل پرسن برائے کرونا وائرس ڈاکٹر فیصل سلطان کا کہنا تھا کہ عمران خان نے بطور ذمہ دار وزیراعظم اور ذمہ دار شہری ماہرین کی تجویز پر کرونا ٹیسٹ کرانے پر رضامندی ظاہر کی ہے. ڈاکٹر فیصل سلطان نے یہ واضح نہیں کیا کہ عمران خان کا ٹیسٹ کب ہوگا. انہوں نے مزید کہا کہ پورا ملک اگر مشترکہ طور پر ہدایات پر عمل کرے تو اس وبا پر قابو پایا جا سکتا ہے. پاکستان میں کرونا وائرس کے مریضوں کی تعداد میں مسلسل اضافہ ہو رہا ہے. بعض شہروں میں کرونا وائرس کے تیزی سے پھیلاؤ کے باعث کچھ علاقوں کو ہاٹ اسپاٹ قرار دیا جا رہا ہے, یعنی وہ علاقے کرونا وائرس کا مرکز بنتے جا رہے ہیں. کرونا وائرس کے سب سے زیادہ مریض پنجاب میں ہیں, جہاں 4,195 افراد میں وائرس کی تصدیق ہوئی ہے. رپورٹروں کے تحفظ کی عالمی تنظیم رپورٹرز ود آؤٹ بارڈرز نے منگل کو جاری اپنی تازہ ترین رپورٹ میں پریس کی آزادی کے 3 مئی کو عالمی دن سے پہلے پاکستان کو اپنے انڈیکس میں 145 نمبر پر رکھا ہے, جو اس سے پہلے 142 نمبر پر تھا. رپورٹرز کی سینس فرنٹیئر ویب سائٹ کا کہنا ہے کہ پاکستانی میڈیا, جس کی آزادانہ روایت رہی ہے, اب وزیراعظم عمران خان کے جولائی سن 2018 میں اقتدار سنبھالنے کے بعد سے فوج اور خفیہ ادارے ISI کے زیر اثر ہے. افغانستان کے صوبے خوست کے گورنر کے قافلے پر منگل کے روز ایک کار بم دھماکہ ہوا, جس میں 2 گارڈ سمیت 14 افراد زخمی ہو گئے, لیکن گورنر حلیم فدائی اس حملے میں محفوظ رہے. خبریں ختم ہوئیں.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے کرونا کے بارے میں اپنے پہلے پروگرام کے ساتھ، جسے اسٹوڈیو کی بجائے گھر میں تیار کیا گیا ہے، میں ہوں یاسمین جمیل۔ کرونا کی عالمی وبا کی وجہ سے دنیا بھر میں اربوں لوگ اپنے گھروں میں بند رہنے کی پابندی کر رہے ہیں۔ یہاں امریکہ اور ترقی یافتہ ملکوں میں بہت سے لوگوں کو یہ سہولت بھی حاصل ہے کہ وہ اپنی ضرورت کی اشیاء آن لائن یا ٹیلی فون پر آرڈر کر کے گھروں ہی میں منگوا رہے ہیں، لیکن کچھ لوگوں کو اپنی ضروری چیزیں خریدنے کے لیے ظاہر ہے باہر نکلنا ہی پڑ رہا ہے۔ تو اس آمد و رفت کو کرونا سے محفوظ رکھنے کی ایک کوشش میں دنیا کے کچھ ملکوں میں پبلک مقامات پر اور اہم عمارتوں کے سامنے ڈی سینیٹائزنگ واک تھرو گیٹس بنا کر رکھے گئے ہیں۔ پاکستان میں بھی اس جانب توجہ دی جا رہی ہے، اور پنجاب کے شہر جھنگ کی انتظامیہ نے اپنے مقامی وسائل کو اختراعی طریقے سے استعمال کر کے شہر کی سبزی منڈی کے لیے ایک سینیٹائزنگ واک تھرو گیٹ بنوا کر نصب کیا ہے، اور اس مسئلے سے نمٹنے کی ایک کوشش کی ہے۔ ہم اس وقت آپ کو گفتگو سنوا رہے ہیں جھنگ کے ڈپٹی کمشنر طاہر وٹو کی، جنہوں نے اس واک تھرو گیٹ کی اختراع میں اہم کردار ادا کیا۔ تو لیجیے ان کی گفتگو سنیے۔
جی، اس میں میم ہمارے، آپ کو پتا ہے کہ سبزی منڈی جو ہے تو وہ سب سے زیادہ گیدرنگ وہاں پہ ہوتی ہے، اور سب سے زیادہ لوگ بھی وہاں پہ اکٹھے ہوتے ہیں۔ تو وہاں پہ ایک ایشو آ رہا تھا کہ ہم نے لوگ کھڑے کیے ہوئے تھے ڈی سینیٹائزیشن کے لیے، لیکن وہ اس پہ پورا نہیں اتر پا رہے تھے، کیونکہ لوگوں کا جو ہے وہاں پہ بہت بڑا کراؤڈ ہوتا ہے۔ تو یہ جب مسئلہ جو ہے کہ ایک میٹنگ میں سبزی منڈی کی جو ہمارے انتظامیہ کے لوگ ہیں، انہوں نے اٹھایا کہ یہ مسئلہ درپیش ہے، اور یہاں سے کرونا کی ایپیڈیمک جو ہے تو وہ پھیل سکتی ہے۔ تو اس پہ میں جو ایک آئیڈیا جو میں نے ایک آدھا جو ہے کہ وہ دیکھا تھا کہ ہمارے ایک گاؤں کے فارم کا، وہاں پہ بھی جو ہے پشاور جو ذہن میں تھا، تو میں نے ایک ارادہ کیا کہ اس کو جو ہے کہ ہم ایک سینٹرل جو ہے انٹری پوائنٹ میں ڈی سینیٹائزیشن گیٹ جو ہے وہ بنا سکتے ہیں۔ تو اس کا بیسک جو اس کا سٹرکچر تھا وہ میرے مائنڈ میں تھا، وہ میں نے ڈرا کیا، اور اپنے جو انجینئر جو تھے ان کو بلایا کہ اس کو ہم نے ایگزیکیوٹ کر۔ تو اس پہ پھر جو ہے ڈسکشن ہوتی رہی، اور اس ڈسکشن کے بعد جو ہے کہ ابھی تین جو لوگ تھے ان کو ہم نے انگیج کیا، ہیلپ وہ یوزفل رہے گی جتنی ہم ڈالیں گے۔ پھر ہم نے واٹر مینجمنٹ کے انجینئر جو ہمارے تھے کہ جو جن سے ہمیں تک پورا سسٹم لگا کے دیں گے، تو ان کو ہم نے بلایا۔ اس کے بعد جو ہے ہم نے، میں نے جو ایک ڈی ایم اے کے ساتھ انجینئر تھے ان کو بلایا، وہ جو ہمارے سی او میونسپل کارپوریشن ہے ان کو بلایا، اور ان کو بتایا کہ یہ ہم نے اسٹرکچر جو ہے کہ اس طرح بنانا ہے۔ وہ اسٹرکچر جو ہے پھر ہم نے بنوایا، اس کو شروع کیا، ساتھ ہی دوسری سائڈ پہ سائملٹینیسلی ہم نے وہ اس کے پمپ جو ہے واٹر کے جو اس کو پمپ کرنے کے لیے، پھر اس کی جو پائپنگ ہے، پھر اس کی جو نوزل تھی فوگ بنانے والی، وہ ہم نے سائملٹینیسلی جو واٹر مینجمنٹ ہمارے لوگ ہیں انجینئر، انہوں نے وہ اس پہ کام شروع کر دیا۔ پھر ہم نے اس کو اسٹرکچر کو جوڑ کے فرسٹ ٹرائل جو ہے رات 1 بجے ہم نے لیا، 2:30 بجے یہ ہم نے ڈیسائڈ کیا تھا۔ تو اس کا فرسٹ ٹرائل لیا، تقریباً 3 ٹرائل کے بعد ہم نے اس کو پورا سسٹم کو بنانے کے بعد، پھر اس کو ہم نے جو ورک شاپ جس پہ بنایا تھا وہاں سے اس کو شفٹ کیا سبزی منڈی میں۔ تو پھر اس کا ہم نے فرسٹ ٹرائل جو ہے کہ وہ 9:00 بجے کیا۔ تو 10 گھنٹے تک میرے انجینئر اور میں ہم لوگ اس پہ لگے رہے، تو یہ 10 گھنٹے میں ہم نے بنایا۔ اس کو ہم نے پھر،
تو کیا یہ جو 10 گھنٹے میں بنا، اس کا کیا سائز کیا ہے، اور اس کی آپ نے، مجھے ابھی تک یہ سوال سمجھ میں نہیں آ رہا کہ اس کا آئیڈیا آپ کو کیسے آیا، اور کیسے آپ نے یہ سمجھا کہ آپ یہ بنا لیں گے، اور نہ صرف آپ نے بنایا بلکہ اس کو آپ نے انسٹال بھی کر دیا۔ تو کیا آپ کا اپنا کوئی بیک گراؤنڈ تھا اس میں، یا سارے انجینئرز نے مل کر کوئی آئیڈیا دیا تھا؟
نہیں میم، اس کی آئیڈیا تو بیسک میرا اپنا ہی تھا۔ میں نے آپ کو بتایا کہ میں نے ایک فارم دیکھا تھا کاؤز کا، تو وہاں پہ وہ نوزل لگی ہوئی تھی، وہ انٹری پوائنٹ پہ انٹر لوپ ایک ادھر فارم ہے اپنا فیصل آباد میں، تو وہ مجھے ایک آئیڈیا تھا کہ اگر ہم اس کو سینٹرلی جو ہے کہ وہ فاگنگ سسٹم لگا دے تو اس میں سے انٹر ہو کے سارے جا سکتے ہیں اور آ سکتے ہیں۔ لیکن جب یہ آئیڈیا میں نے بنایا تو اس کے بعد جو ہے تو وہ اسٹرکچر کی جو اس کی کیا شیپ ہوگی، تو اس کو ایگزیکیوٹ ہم کیسے کریں گے، پھر اس کے واٹر سسٹم، پھر اس کے انجینئر جو ہے کہ وہ بلائے کہ یہ میں یہ کام کرنا چاہ رہا ہوں، तो इसको जो है कि वो हमने इसको एग्जीक्यूट करना है, तो इसका स्ट्रक्चर जो है कि किस तरह का हो, उस स्ट्रक्चर पे फिर हमारी डिस्कशन हुई, स्ट्रक्चर हमने फाइनल किया। फिर उसका जो है कि फॉगिंग सिस्टम जो है कि वो कैसे होगा, क्लोरीन का जो टैंक है वो पानी वाला वो कहाँ पे रखेंगे हम, वो जो एक हमारा पंप है वो कहाँ पे रखेंगे, पाइप किस साइज का हुआ, वो फिर इंजीनियर ने उस पर सजेशन दी है और एग्जीक्यूशन में जो है कि इसको ले गया।
तो क्लोरीन का रेशो वो उसके लिए
उसमें जो 0.05 हमने रखा था, ये हमने जो अपने जो डिस्ट्रिक्ट की हेल्थ अथॉरिटी है उनसे फिर लिया, तो उन्होंने हमें बताया कि आप अगर ह्यूमन बॉडी का है तो आप 0.05 तक जो है कि वो इसको कर सकते।
ठीक है, तो वो आपने करके अब ये आपने 10 घंटे में आपके 9 लोगों ने ये बना दिया और आपने फिर उसको इंस्टॉल भी कर दिया। तो इस वक्त क्या सूरत हाल है, लोग उसे कैसे इस्तेमाल कर रहे हैं और क्लोरीन को कब कब आप दोबारा भरते हैं?
जी मैम, इसमें ये मैम इसका हमने टाइमिंग रखे हुए हैं सुबह 6 बजे से लेके 9 बजे तक, क्योंकि ये सब्जी मंडी की एक्टिविटी जो है 6 बजे से लेके 9 बजे तक होती है और उसमें ज्यादा लोग होते हैं, तो हम इसको जो सुबह जो है कि वो उसको उस टैंक में भरते हैं और उसमें 1800 लीटर का वो टैंक है, वो जनरली जो है कि वो एक टैंक जो है काजिया तक कभी को हो तो हमें जो दूसरा जो है कि वो भरना पड़ता है, जनरली उसी में हमारा हो जाता है। वो सारी जो शिफ्ट है 6 से 9 बजे की वो पूरी हो जाती है, बाकी इसकी लेंथ जो है कि वो ये 20 फीट तक लेंथ में है मैम और 6 फीट इसकी 8 फीट 6 फीट इसकी विड्थ है और तकरीबन 10 फीट के करीब इसकी हाइट है।
तो इसमें आपने किसी से टेस्ट नहीं कराया, साइंसदानों को तो इस पर कोई एतराज नहीं हो रहा कि आपने ये जो पब्लिक प्लेस पे लगा दिया, इसके कोई मुजिर असरात भी हो सकते हैं?
मैम वो अभी हमारी जो है कि वो प्रोविंशियल जो हेल्थ की टीम है वो इसको देख रही है, इसको जो कि इसका जो फॉर्मूला जो इसके लिए वो यूज करनी है क्लोरीन, तो उसका क्या है। बाकी जो हमने डिस्ट्रिक्ट की जो हेल्थ अथॉरिटी थी उनसे पूछा था, उनने कहा कि जनरली क्लोरीन आप स्विमिंग पूल में भी यूज होती है और ये वाटर प्योरीफायर के तौर पर भी यूज होती है, तो इतना इसका कोई साइड इफेक्ट नहीं है अगर आप बिल्कुल इसको थोड़ा करते हैं। और दूसरा एक्सपोजर जो है एक आदमी का गुजरने वाले का भी कोई वो बहुत ज्यादा नहीं, मैक्सिमम जो है कि वो फ्यू सेकंड में इसमें से गुजर जाता है, तो इसका एक्सपोजर भी इतना नहीं है, तो इट्स नॉट दैट इसके साइड इफेक्ट डेंजरस या वो इस तरह नहीं है।
लेकिन ये तो वो है ना कि जो उसमें से गुजर रहे हैं वो डिसइंफेक्ट हो गए, लेकिन अगर उसमें से कोई ऐसा शख्स गुजरा जो कि खुद उसको कोरोना वायरस है और उसको पता भी नहीं है, तो क्या उस गेट में उसके कोरोना जरासीम जो है वो छोड़ नहीं जाएगा?
लेकिन मैम वो तो उसकी कंटिन्यूअसली डिसइंफेक्शन हो रही है, अगर वो छोड़ भी जाता है उसमें तो उसकी तो डिसइंफेक्शन हो रही है, तो वो इनर बॉडी तो नहीं वो कर सकती डिसइंफेक्ट क्लोरीन, लेकिन आउटर जो है वो अगर उसमें गेट में कुछ छोड़ के जाता है तो वो तो डिसइंफेक्शन उसकी हो जाएगी।
ठीक, तो आपने आपको डीसी के झंग के डीसी हैं, डिप्टी कमिश्नर हैं, तो क्या आपका ये इरादा है कि ऐसे और भी गेट थ्रू बनवाए जाएं और वो अस्पतालों के बाहर या दूसरे पब्लिक प्लेसेस पर रखे जाएं, और ये भी बताइए कि इस पर कितनी लागत आती है और आपकी आई?
इसमें जो हमारे चीफ सेक्रेटरी साहब हैं प्रोविंस के, वो उनकी हमेशा जो है कि हमें यही डायरेक्शन होती है कि वो आपको यू हैव टू बी मोर इनोवेटिव इन लिमिटेड रिसोर्सेज के, थोड़े वसाइल खर्च करके तो आप इनोवेशन जो है कि वो दे के आए आपके एडमिनिस्ट्रेशन में, फिर उन्होंने न्यू चीजें जो है कि इंट्रोड्यूस इसमें करवाई भी है, सेटअप में डिजिटाइज करवाई हैं चीजें, जहाँ पे ह्यूमन इंटरफेरेंस कम करवाई है, तो काफी उन्होंने डिजिटाइजेशन में वो किया है, तो अब उनके पास जो है कि वो गया है और वो मेरे ख्याल में इसको चीफ सेक्रेटरी साहब ने डायरेक्शन दिया कि इसको रेप्लिकेट करें दूसरी सब्जी मंडी।
सिर्फ सब्जी मंडी में या दूसरी जो पब्लिक की प्लेसेस हैं जैसे हॉस्पिटल है?
जी मैम, इनिशियली जो है सब्जी मंडी में ये हो रहा है और आगे फिर जो है कि जब प्रोविंशियल हेल्थ डिपार्टमेंट इसको प्रॉपर मेरे ख्याल में जो इसमें डालना क्या क्लोरीन की कितनी वो सारी चीजें उसके बाद इसको फर्दर जो है कि वो करेंगे, और प्राइवेट सेक्टर में तो ये काफी ज्यादा लोग लगा रहे हैं जो प्राइवेट बिजनेसेस हैं वो तो कंपनीज हैं, दूसरे हैं वो तो काफी लगा रहे हैं।
तो इस वक्त आप हमारे सुनने वालों को बताना चाहेंगे कि अगर कोई इनोवेशन करना चाहता है और ये गेट थ्रू अपने बनाना चाहता है तो वो आपसे किस तरह रابطہ करे?
मैम मेरा अपना सेल नंबर है, फिर मैंने इसकी एक वीडियो जो है कि वो यूट्यूब पे भी हमने मैंने अपना अपलोड की हुई है मेरे ऑफिस ने, और उससे जो है कि वो आप गाइडलाइन जो है वो सारी मिल सकती है, और जो कि उसमें प्रॉपर चीज़ें वो बताई भी हुई हैं कि कौन सी चीज़ें जो है कि इसमें इस्तेमाल होंगी और कैसे ये बनेगा, तो उसमें सारा हमने दे दिया।
तो कितनी लागत आई इस पर?
ये मैम चूंकि हमारी तो फर्स्ट एफर्ट थी, उसमें कुछ चीजें हमने लगाई फिर उतारी, तो उसमें थोड़ा हमारा 1,80,000 तक का एक्सपेंडिचर हुआ था, 1,80,000 का। लेकिन अभी अगर हम इसको जो दूसरी सब्जी मंडियों में हमने इसको रेप्लिकेट किया है डिस्ट्रिक्ट की, क्योंकि 4 सब डिवीजन जो मेरे पास हैं तो उनमें से बाकी सब डिवीजन उनमें हमारी जो है कि वो एक में 80,000 के करीब आई है, वो थोड़ा छोटा है, वो वॉक टू गेट है। इसके अलावा एक में और थोड़ा छोटा किया है, वो हमने 30,000 में बना लिया। तो ये उस वेरी करता है कि आपने कितनी वो बड़ी बनानी है, और फर्स्ट टाइम की आपको पता है कि थोड़ी वो उसमें एक्सपेरिमेंट करते, कोई पाइप लगाया, कोई वो नहीं ठीक लगा, या कोई उसमें स्ट्रक्चर बनाने में जो है ना कि वो आप एक्सपेरिमेंटेशन करते हैं तो वो परफेक्शन लाने के लिए, तो आप जो कि हमें पता लग गया कि क्या क्या करना है, कौन सी नोजल है हमें, हमने किस साइज की नोजल लगानी है जिसमें से वो फॉगिंग निकलेगी, कौन सी कंपनी की लगानी। तो पहले हमने नोजल भी 2-3 दफा चेक की थी, 3 दफा हम चेंज की थी गई, एक दफा लगाई तो वो नहीं फॉग बना रही थी, फिर दूसरी दफा लगाई तो वो भी पानी ज्यादा फेंक रही। तो इस तरह आप जो है कि जब हम नए सिरे से बना रहे हैं तो उसकी कॉस्ट बहुत कम आ रही।
और बल्कि आप अगर कुछ और गाइड करना चाहें मुझे कि जंग में और कुछ क्या हो रहा है कोरोना वायरस के हवाले से, तो वो भी आप इस पर बता सकते हैं?
जी, इसमें मैम कोरोना वायरस के सिलसिले में हमने तकरीबन सबसे पहले तो एक क्वारंटाइन सेंटर बनाया है, उसमें तकरीबन 200 लोगों की हमने रखी है कैपेसिटी। फिर एक हमने पूरा हॉस्पिटल जो है कि वो उसको हमने पूरी तरह आइसोलेट जो है कि वो किया, आइसोलेशन सेंटर बनाया है, उसमें भी हमने पर्सनल हाइजीन किट से लेके तो वो सारी चीजें जो है कि वहाँ पे रखी हैं, लैब जो है कि वहाँ पे बना दी हैं। फिर उसके अलावा हमने HDU जो है वो पेशेंट्स के लिए वो बनाया है, तो जो बहुत ज्यादा जो है कि कंफर्म हो जाते हैं और वहाँ पे वेंटिलेटर वगैरह वो है। फिर हमने पूरे सिटी में जो एंट्री और एग्जिट है वहाँ पे हमने वहाँ पे डिसइंफेक्ट करने के लिए लोग जो है कि वो हैंड वॉशिंग और गाड़ियों की वो डिसइंफेक्शन के लिए लोग खड़े किए हैं। फिर हमने तकरीबन 75 जो प्लेसेस है वहाँ पे हमने हैंड वॉश और उसके लिए जो है कि वो लगाए हैं, अपना पानी के जो हमारी टैंकियां हैं वो पड़ी हैं, सोप पड़ा है, वो दूसरा वो सारी चीजें पड़ी हैं। फिर इसके अलावा जो हमारे बैंक्स हैं, हमारे जो भी जहाँ पे लोगों का रश होता है वहाँ पे सैनिटाइजर, दूसरी सारी चीजें इस तरह की, और डिस्टेंसिंग जो सोशल डिस्टेंसिंग है उसको हमने सर्कल लगा के तो वहाँ पे लोगों खड़े जहाँ पे भी क्राउडेड प्लेसेस है उसको इंश्योर कर रहे हैं, और बाकी जो है जितने पिलियन राइडिंग है वो डबल सवारी जिसमें 2-4 लोग इकट्ठे होके उन चीजों को जो है कि हम काउंटर कर रहे हैं। तो जितनी भी हम, और फिर इसके अलावा जितनी रोड्स हैं, जितनी अहम गवर्नमेंट ऑफिस हैं उनको हम जो है कि वो डिसइंफेक्ट कर रहे हैं डेली बेसिस पे, हमारे रेलवे स्टेशन को हम डिसइंफेक्ट कर रहे हैं, बस स्टेशन को हम डिसइंफेक्ट कर रहे हैं, फिर जो इदारे भी जितने हैं गवर्नमेंट के उनको हम डिसइंफेक्ट कर रहे हैं।
तो बहुत बहुत शुक्रिया ताहिर भट्टू साहब, आपने बड़ी तफसील से हमें बताया कि जंग में इस वक्त जो इंतजामिया है वो क्या इकदाम कर रही है अपने शहरियों को कोरोना वायरस के मुजिर असरा से बचाने के लिए और उनको प्रोटेक्ट करने के लिए, हर क्राउड की जगह पर भी और जो दूसरी जगह जहां क्राउड नहीं है वहां पर भी इंतजाम हो रहे हैं। बहुत शुक्रिया जी। ये थे जंग के डिप्टी कमिश्नर ताहिर भट्टू, जो बात कर रहे थे जंग में इंतजामिया की जानिब से तैयार किए गए एक डी सैनिटाइजिंग वॉक थ्रू गेट की, जिसे सब्जी मंडी के बाहर नस्ब किया जा चुका है। लेकिन क्या इस वॉक थ्रू गेट के नस्ब होने का मतलब ये है कि लोग बेखौफ खतर हर वक्त और तबातुर के साथ सब्जी मंडी में जाते रहें? ये सवाल जब हमने किया इंडस हॉस्पिटल लाहौर के सीनियर मेडिकल रजिस्ट्रार डॉक्टर काशिफ सलीम से तो उन्होंने बताया।
अच्छा, ये तो इस तरह के वॉक थ्रू गेट जो है ये वर्ल्ड में और भी जगहों पे बनाए गए हैं, जो कि इनका पर्पज ये है कि लोगों को डिसइंफेक्ट किया जाए, यानी कि लेस से लेस ऑर्गेनिज्म जो बॉडी पे आ जाते हैं वो उनको कम से कम उनकी मिकदार रखी जाए। जो कोरोना वायरस में इस टाइम ये जो पैंडेमिक आई हुई है, इसमें यह है कि लोगों की गैदरिंग को कम से कम रखा जाए, लोगों की सोशल डिस्टेंसिंग सोशल आइसोलेशन को रखा जाए। ये जो गेट्स हैं ऐसी जगह है जहां पर बहुत ज्यादा जरूरी है कि अगर लोग जमा हो रहे हैं, जिसमें हॉस्पिटल जैसी जगह है उसके गेट पे तो रखे जा सकते हैं, लेकिन पब्लिक प्लेसेस में इतने कोई कारामद या गुड साबित नहीं होंगे, क्योंकि जो इसका कोरोना वायरस का जो मोड ऑफ ट्रांसमिशन है वो टच कॉन्टेक्ट के अलावा रेस्पिरेटरी ड्रॉपलेट्स भी हैं। अगर कोई पेशेंट ऑलरेडी इन्फेक्टेड है या उसमें सिम्टम नहीं भी आ रहे, वो भी अगर उस गैदरिंग में चला जाएगा तो ही विल बी द सोर्स ऑफ ट्रांसमिशन ऑफ इन्फेक्शन। तो इसलिए इन गेट्स को अवॉइड ही रखना चाहिए, क्योंकि इससे फॉल्स परसेप्शन पीपल में जाएगी कि वो अपने आप को समझेंगे जिस तरह वो वायरस का इन्फेक्शियस का सोर्स नहीं बन सकते, जबकि वो फिर भी हो सकते हैं। तो इस सिनेरियो में खासतौर पे जो भी पेंडेमिक चल रही है वर्ल्ड वाइड पूरी दुनिया में, तो इसमें इस तरह की चीज को अभी नहीं प्रमोट करना चाहिए। अभी लोगों को ये करना चाहिए कि वो सोशल डिस्टेंसिंग रखें, होम आइसोलेशन रखें और जितना ज्यादा से ज्यादा हो गैदरिंग को अवॉइड करें।
लेकिन जैसे कि इन्होंने कहा कि जाहिर है लोगों को अपनी जरूरी चीजें खरीदने के लिए सब्जी मंडी तो जाना पड़ रहा है, तो उनके लिए आप क्या उसको भी आप डिस्करेज कर रहे हैं?
नहीं, उसके लिए भी चले ठीक है, जिस तरह इस तरह की जगह जहाँ पे अनअवॉइडेबल प्लेसेस है, जिस तरह सब्जी मंडी जैसी जगह जो गवर्नमेंट ने भी कहा है कि ये बंद नहीं किए हैं, उसके अगर उन्होंने दरवाजे पे ये लगा दिया है, लेकिन फिर भी लोगों को इस चीज को प्रमोट नहीं करना चाहिए कि जिस तरह हम इससे बचेंगे। मैंने जैसे पहले ही कहा कि ऐसी जगह जहाँ पे अनअवॉइडेबल आपका जाना बड़ा जरूरी है, लाइक हॉस्पिटल चले, अगर कोई सब्जी मंडी है वहां पे जाहिर बात है लोगों ने चीजें लेने जाना होता है, फिर भी वो अपने आप को अगर इधर से गुजारे तो जो रेस्पिरेटरी की जो मोड ऑफ ट्रांसमिशन है उसकी प्रिवेंशन वो रखें, मास्क पहने और एटलीस्ट 1 मीटर का डिस्टेंस फिर भी रखें। ये नहीं होना चाहिए कि इस वॉक थ्रू गेट से जाएं और फिर वो आपस में एक दूसरे के करीब रहें, ये चीज फिर भी नहीं होनी चाहिए। लाइक सोशल डिस्टेंसिंग जो है उसको फिर भी मेंटेन रखना ही है,
और कोशिश करें कि बहुत कम जब भी सामान खरीदने जाना हो तो एक ही बार सारा सामान खरीद लाएं, बार बार ये समझ करके क्योंकि वहाँ वॉक थ्रू गेट है तो चलो वहाँ चले जाते हैं, ये नहीं करना चाहिए।
एग्जैक्टली, नहीं नहीं ऐसे नहीं करना, ऐसे नहीं करना। पब्लिक गैदरिंग को अवॉइड करना है ज्यादा से ज्यादा, और जो है डिस्टेंस एटलीस्ट 1 to 2 मिलीमीटर का मेंटेन रखना है। उनको जाना तभी चाहिए जब बहुत जरूरी है सामान, एक ही मरतबा हफ्ते की लोगों को चाहिए कि ग्रोसरी करके आ जाए, वहां से एक ही हफ्ते का सामान खरीद लें, रोज रोज भी जाने की ये ना करें कि वो एक समझे कि इस वॉक थ्रू गेट से हम गुजरेंगे तो हम सेफ हैं, वो रोजाना इस चीज को अपना मामूल बना लें। नहीं, ऐसा नहीं करना। जाना उस टाइम है जब आपको बहुत ज्यादा जरूरत हो और आपने फिर इस गेट से आप गुजर भी जाएं, फिर भी आपने मास्क आपने पहन के रखना है और एटलीस्ट 1 to 2 मीटर का डिस्टेंस फिर भी रखना ही है। आप अगर सब्जी मंडी के अंदर भी या ऐसी जगह पे जहाँ पे अनअवॉइडेबल गैदरिंग है, फिर भी आपने ये प्रिकॉशन रखनी ही रखनी है।
इसके अलावा और क्या प्रिकॉशन आप इस वक्त हमारे सुनने वालों को बताएंगे?
आजकल के सिनेरियो में जैसे कि आप सोशल मीडिया न्यूज वगैरह में भी आप पढ़ते रहते हैं, काफी ज्यादा प्रिकॉशन है। एक चीज जो मैंने नोटिस की है, जो मैं लोगों को भी इस चीज के बारे में बताना चाहता हूँ, हमारे घरों में हमारे बुजुर्ग लोग होते हैं, हमारे पेरेंट्स हैं, ग्रैंड पेरेंट्स हैं, जो कि मोर देन 50 ईयर एज के होते हैं, एक चीज है कि उन लोगों से भी डिस्टेंस आपने रखना है। उन लोगों का आपने ठीक आपने टेक केयर करनी है, लेकिन उन लोगों के लिए सोशल डिस्टेंसिंग जो है ये बहुत जरूरी है। एटलीस्ट वहां भी 1 to 2 मीटर का आपने डिस्टेंस रखना है। अगर आपने उनको खाना देना है, खाना देकर आप उनके करीब मत रहें, उनसे दूर रहें, किसी छोटे बच्चे वगैरह को उनके से ना मिलें, और अगर कोई बाहर से कोई आता भी है मिलने उसको भी कहें कि उनको हाय है टच नहीं करना, उनसे दूर दूर ही रहना है, क्योंकि खुदा ना खासा अगर किसी मोर देन जो 50 ईयर एज के बुजुर्ग हैं उनको ये इन्फेक्शन हो जाएगा, वर्ल्ड वाइड जितना भी रिकॉर्ड का हम डाटा देख रहे हैं पीपल का, उन लोगों में मोर्टेलिटी रेट ज्यादा आ रहा है। इवन चाइना में भी जो था, इटली में भी, ये जो लोग मोर देन 50 हैं उनमें 15% मोर्टेलिटी रेट है। अदरवाइज ओवरऑल वर्ल्ड में यही स्टार्ट में था, जो चाइना का डाटा था उसमें 2.5% मोर्टेलिटी था, लेकिन जो ओल्ड पीपल है उनमें ये डिजीज बहुत ज्यादा सीवियर है, और वर्ल्ड वाइड हर जगह पे ऑलमोस्ट वेंटिलेटर की भी कमी है।
तो ये चीज का ख्याल रखना है कि जो ओल्ड पीपल है वो इस इन्फेक्शन का शिकार ना हो, और उन लोगों के साथ सोशल डिस्टेंसिंग एटलीस्ट 1 to 2 meter का डिस्टेंस मस्ट रखना है। अगर बहुत ज्यादा जरूरी तो बात करने की जरूरत है, इवन घर में भी रहते हुए आप फोन कॉल से हमसे बात करें, उन लोगों के साथ आप लोगों ने उनकी हिफाजत बहुत ज्यादा से ज्यादा करनी है।
ये भी कि जो जवान लोग भी घर से बाहर निकलते हैं वो अगर कोई वायरस लेकर आ जाते हैं अपने साथ कोरोना वायरस, तो खदशा यही है कि वो तो शायद बच जाएं लेकिन उनके बुजुर्गों को वो जल्दी लग सकता है। अगर
Exactly. जो जवान लोग हैं जाहिर बात है उनकी कुव्वत मुदाफ़त ज्यादा होती है, जो ओल्ड पीपल होते हैं उनकी कुव्वत मुदाफ़त इम्यूनिटी कम होती है, फिर उनमें से कुछ लोग होते हैं जो डायबिटीज, हाइपरटेंशन, कोई कार्डिक डिजीज के पेशेंट्स होते हैं, फिर उन लोगों को ज्यादा उन लोगों में ज्यादा खतरनाक इस बीमारी का चांस होते हैं। तो इसलिए जो है घर के भी जितने अफराद हैं वो अपने ये जो बुजुर्ग हजरात हैं इनसे कम से कम डिस्टेंसिंग रखें, उन लोगों को भी बताएं कि ये इस टाइम डिजीज चल रही है, उनको समझाएं कि ऐसा नहीं है कि हम आपसे नाराज हैं या कोई आपके पास नहीं आना चाहते, बस ये टाइम गुजर जाएगा तो फिर हम अपनी नॉर्मल एक्टिविटीज की तरफ आ जाएंगे, लेकिन इस टाइम पर उन लोगों का ख्याल इसी तरह से रखा जाए कि उनसे कॉन्टेक्ट, उनसे कम से कम उनके सामने उनको छूना कम से कम रखा जाए।
बहुत शुक्रिया डॉक्टर काशिफ सलीम।
ये थे इंडस हॉस्पिटल लाहौर के सीनियर मेडिकल रजिस्ट्रार डॉक्टर काशिफ सलीम।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से कोरोना के बारे में इस पहले खसूसी प्रोग्राम के साथ, जिसे स्टूडियो की बजाय घर में तैयार किया गया है, मैं हूं यास्मीन जमील। लॉकडाउन के दौरान घरों में बंद लोगों को घरों ही में किसी भी तिब्बी मसले या कोरोना की किसी भी अलामत के बारे में रहनुमाई के लिए पाकिस्तान में टेलीमेडिसिन सेंटर्स कायम हो रहे हैं। ऐसा ही एक सेंटर कायम हुआ है डॉ यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज कराची की डिजिटल लाइब्रेरी में। इस बारे में हम इस वक्त आपको इस टेलीमेडिसिन सेंटर के एक फोकल पर्सन डॉ यूनिवर्सिटी कराची के इंस्टीट्यूट ऑफ बिहेवियरल साइंसेज के एग्जीक्यूटिव डायरेक्टर सितारा इम्तियाज, ब्रिगेडियर रिटायर्ड डॉक्टर शोएब अहमद की गुफ्तगू सुनवा रहे हैं। तो लीजिए सुनिए।
अच्छा, इस प्रोजेक्ट में तो आप यू समझ लें कि तमाम जो हॉस्पिटल है वो इन्वॉल्व है उसमें, मगर जो इसके मेन क्लिनिकल जिन शोबों को आप जानते हो उनमें जो है वो मेडिसिन है, यानी शोबा तिब, उसके बाद सर्जरी है, ठीक है, उसके बाद जो है वो अपना गायनेकोलॉजी है, औरतों के मसाइल जो है चिल्ड्रन से रिलेटेड है, पीडियाट्रिक्स, उसके बाद जो है वो साइकेट्री है जो जहनी सेहत है उसके मुतालिक है, और भी लोग इसमें शामिल हो रहे हैं। चूंकि आज पहला दिन था तजर्बाती बुनियाद में हमने किया, हमने 8 स्टेशन बनाए हैं, वो फिर बाद में जैसे जैसे चीजें एडअप होती जाएंगी वैसे वैसे डिपेंडिंग अपॉन द रिस्पॉन्स ऑफ द पीपल।
तो क्या ये कोई खास मरकज बनाया है, किस जगह पर ये काम शुरू हुआ है और कितनी टेलीफोन लाइनें लोगों को दी गई हैं?
जी, ये हमारा जो काम शुरू हुआ है ये हमने जो डाओ की डिजिटल लाइब्रेरी है उसमें हमने इसको एस्टेब्लिश किया है, जिसमें हमारा आईटी डिपार्टमेंट है वो इसमें पेश है, और वहां पर जो है वो 8 स्टेशन हमने बनाए हैं, और लाइंस भी जो है वो 8 लाइंस हम एक्सटेंड कर सकते हैं, लेकिन अभी फिलहाल हमने 8 लाइनों को इसको रखा है, और जो कि क्लोजली मॉनिटर होती है और हर कॉल जो है उसका रिकॉर्ड किया जाता है।
तो कोई खास नंबर जो आप इसे बताना चाहें हमारे सुनने वालों को?
कराची अपना पाकिस्तान का कोड जैसे है 92 करके, और कराची का 021-3873-2032। मैं दोबारा बयान करता हूँ, 021-3873-2032।
अच्छा, लेकिन ये तो यानी कराची के अलावा दुनिया भर में कोई भी आपसे रابطہ कर सकता है?
जी, कोई भी रब्ता कर सकते हैं दुनिया भर से, जो आप पाकिस्तान में कोड लगा के आगे 21 और अगला नंबर, और इसकी आगे फर्दर 8 लाइन है वो डिफरेंट, वो आपको फिर गाइड करता है खुद से, जो ऑटोमेटेड रिकॉर्ड मैसेज है वो आपको गाइड कर देगा कि अभी आप ये दबाएंगे तो आप 1 दबाएंगे तो मेडिसिन के शोबे में चले जाएंगे, 5 दबाएंगे तो साइकेट्री में चले जाएंगे, 6 दबाएंगे तो पीडियाट्रिक्स में चले जाएंगे, ऐसे।
ठीक है, तो लेकिन आप लोग फिर मेडिसिन भी सजेस्ट करेंगे, तो मेडिसिन की फराहमी का क्या बंदोबस्त होगा?
बगैर देखे तो किसी भी मरीज को आप बहुत सारी दवाएं तो नहीं दे सकते, मगर उनको उस इमरजेंसी की सूरत हाल में आप गाइड कर सकते हो। अगर कोई कहता है कि मुझे यहाँ पर पेट में शदीद दर्द है तो आप उसको एडवाइस कर सकते हो कि आप ये एहतियात करो और ये दवा ले लो फिलहाल, जब तक कि आप अपने डॉक्टर से रब्ता नहीं कर पाते, और वो हम उनको जो है वो फिर मेडिकल स्टोर्स जो है वो इत्तेफाक से उन हुकूमत ने खोले हुए हैं, और वो सुबह से लेकर तो शाम 5 बजे तक खुले ہاسپٹل رہتے ہیں, اس کے علاوہ پھر جتنے بھی ہاسپٹل ہیں بڑے بڑے ان کے ساتھ جو میڈیکل اسٹور ہیں وہ 24 آرز کھلے ہیں.
ٹائمنگز کیا ہیں اس وقت ان کے اور آئندہ کیا ٹائمنگز میں تبدیلی کا خیال ہے؟
جی ہمارے جو ابھی فی الحال تو ہمارے ٹائمنگ صبح 9 بجے سے لے کے دوپہر 2 بجے, اور اس کے بعد اس کا ریسپانس دیکھ کے, چونکہ آج میں وہاں گیا تھا تو بڑا ہی اوور ویلمنگ ریسپانس تھا, بہت کالز آ رہی تھی, ڈفرینٹ شعبوں سے لوگ بات کرنا چاہ رہے تھے, اور تو وہ واز ویری انکریجنگ. تو مجھے لگتا یہ ہے کہ مستقبل قریب میں ہم اس کو جو ہے وہ ہمیں اپنا ٹائم بڑھانا پڑے گا, یا کم از کم 2 شفٹ میں ہمیں کرنا پڑے گا, کہ ہم صبح 9 سے 2 تک کر لیں, پھر اس کے بعد جو ہے وہ 2 سے 6 تک کر لیں, یا 4 تک کر لیں, وٹ ایور, اس طرح سے ہم اس کو 2 حصوں میں ڈیوائڈ کر سکتے ہیں آگے جا کے.
تو بریگیڈیئر ڈاکٹر شعیب احمد صاحب, یہ بتائیے کہ اس وقت پاکستان میں اور آپ تو کراچی میں ہیں, کیا لوگوں کا نفسیاتی حالت کیا ہے؟ کیا لوگ ڈرے ہوئے ہیں یا کچھ لوگ بہت زیادہ احتیاط کر رہے ہیں؟ کیا کہیں گے ان کی کیا اس وقت حالت؟
وہ اس طرح کا دباؤ نہیں ہے جس طرح کہ مغربی ممالک میں آپ کو نظر آتا ہے کہ لوگ بالکل خائف ہو گئے, بالکل اندر بند ہو گئے, ٹھیک ہے, وہ چیز یہاں پر ابھی تک نہیں ہے. اور اس کے دوسری ریزن یہ بھی ہے کہ بہت زیادہ اموات بھی نہیں ہوئی اتفاق سے, مگر ذہنی دباؤ ضرور ہے لوگوں کا, اور بہت زیادہ وہ ہمیں اس کے بارے میں پوچھتے ہیں, چونکہ جو گھبراہٹ کا دورہ ہے یا پینک اٹیک ہے یہ ایک بہت عام چیز ہے, ویسے ہی انگزائٹی بہت بڑھ جاتی ہے, اور اس میں جو ہے وہ آپ ایک دم سے ان کو پینک اٹیک ہو جاتا ہے, سانس لینے میں دشواری ہوتی ہے, تو وہ سمجھتے ہیں کہ ہمیں شاید جو COVID-19 جو ہے نا اس کے علامات شروع ہو گئے, اور اب ہمارے پھیپھڑے جو آپ دے گئے ہیں, پھر وہ اس ہاسپٹل اس ہاسپٹل اس ایمرجنسی اس ایمرجنسی, ٹھیک ہے نا, سو دے آر اے مین برڈن ٹو دی ہیلتھ سروسز. تو وہاں پہ پھر ان کو جو ہے وہ بتایا جاتا ہے کہ نہیں آپ کے ساتھ یہ مسئلہ نہیں ہے بلکہ آپ کے ساتھ پہلی مسئلہ ہے, اور اس سے پھر بہت ساری بہتری ہو جاتی ہے, ان کو میڈیسن دے دیتے ہیں, ان کو ریلیکس کرنے کے لیے میڈیسن دے دیتے ہیں وغیرہ وغیرہ.
ٹھیک, بہت شکریہ بریگیڈیئر ڈاکٹر شعیب احمد.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
ڈاؤ یونیورسٹی آف ہیلتھ سائنسز کراچی کی ڈیجیٹل لائبریری میں جو ٹیلی میڈیسن سینٹر قائم ہوا ہے, اس کے فوکل پرسن ڈاؤ یونیورسٹی کراچی کے انسٹیٹیوٹ آف بیہیویئر سائنسز کے ایگزیکٹو ڈائریکٹر ستارہ امتیاز بریگیڈیئر ریٹائرڈ ڈاکٹر شعیب احمد کی گفتگو آپ نے سنی. اور جیسا کہ آپ سبھی جانتے ہیں کہ اس کی ابھی تک کوئی مستند دوا سامنے نہیں آئی ہے, اور اس کے علاج کے مختلف طریقوں پر ریسرچ جاری ہے, جن میں سے ایک پلازما تھراپی ہے. یہ تھراپی کیا ہے اور کیسے ہوتی ہے, اس بارے میں ہم نے بات کی ڈاؤ یونیورسٹی آف ہیلتھ سائنسز کراچی کے مالیکولر پیتھولوجی کے سربراہ پروفیسر ڈاکٹر سعید خان سے. آئیے آپ کو اس بارے میں ان کی یہ معلوماتی گفتگو سنواتے ہیں. السلام علیکم ڈاکٹر پروفیسر سعید خان صاحب.
وعلیکم السلام
ڈاکٹر صاحب. یہ آج کل جو کرونا کے علاج کے لیے ریسرچ ہو رہی ہے پلازما تھراپی پر, تو کچھ بتائیے کہ یہ پلازما تھراپی ہے کیا, اور کس طرح سے یہ کرونا کے لیے فائدہ مند ہو سکتی ہے کرونا کے علاج کے لیے؟
کیونکہ کرونا کا انفیکشن یا نوول کرونا کا انفیکشن ایک نیا انفیکشن ہے, اور اب تک کوئی حتمی علاج اس کا دریافت نہیں ہوا. سارے سائنٹسٹ جو جس فیلڈ کے ہیں وہ اپنی کوشش کر رہے ہیں, چاہے مائکرو بایولوجسٹ ہو, چاہے امیونولوجسٹ ہو, چاہے اینٹی وائرولوجسٹ ہو, سارے لوگ اس پہ کوشش کر رہے ہیں کوئی نہ کوئی ایسی کوئی دوائی یا ویکسین بنا لے کے اس کا حل نکل آئے. تو ایک طرف سے تو اینٹی وائرل کا وہ شروع ہے کہ اینٹی وائرل بنایا جائے, وائرس کو کل کیا جائے, وہ سائنٹسٹ اپنا کام کر رہے ہیں. دوسری طرف سے جو امیونولوجی ہیماٹولوجی ایکسپرٹ ہے وہ اس پلازما تھراپی پہ کام کر رہے ہیں, اور پلازما تھراپی بیسیکلی ایک امیونولوجیکل ریسپانس ہے کہ جو مریض جو کرونا جن کو انفیکشن ہو چکا ہے اور وہ بیماری سے گزر چکے ہیں اور وہ صحتیاب ہو چکے ہیں, تو ان لوگوں میں اس وائرس کے خلاف اینٹی باڈی بن جاتی ہے جو وائرس کو کیور کر لیتے ہیں. اب یہ خود تو صحیح ہو جاتے ہیں, لیکن وہ اینٹی باڈی ان کے بلڈ میں یا پلازما جو بلڈ کا ایک حصہ ہے لیکوڈ پارٹ ہے اس میں یہ اینٹی باڈی موجود ہوتی ہے. تو پلازما تھراپی بیسیکلی یہ ہے کہ یہ جو بندہ صحیح ہو جاتا ہے ان کے بلڈ سے یہ پلازما الگ کیا جاتا ہے جس میں اینٹی باڈی موجود ہوتی ہے کرونا کے خلاف. اب وہ اینٹی باڈی یا وہ پلازما پھر دوسرے پیشنٹ جو کہ کرونا سے ریسنٹلی انفیکٹ ہو چکا ہے یا ان کی طبیعت بہت ناساز ہوتی ہے, تو ان لوگوں کو یہ پلازما انجیکٹ کرایا جاتا ہے جس میں یہ اینٹی باڈی موجود ہوتی ہے, جس سے وہ بندہ جو ہے وہ صحتیاب ہو سکتا ہے. تو یہ بھی ایک تجرباتی عمل ہے, کافی چائنا میں اس کو کافی جگہوں پہ ٹرائی کیا گیا ہے اور اس سے کافی بندے جو صحتیاب ہو چکے ہیں. تو دوسری جگہوں پہ پاکستان میں بھی یہ عمل ابھی شروعات مراحل میں اور اس کو ٹرائی کیا جا رہا ہے.
کرونا وائرس سے صحتیاب ہونے والے لوگوں کی تعداد کا اور اس کا ڈیٹا کہیں ایک جگہ موجود ہے جس کے ان کو پلازما کو استعمال کیا جائے گا جن کی اینٹی باڈیز کو؟
پاکستان میں تو یہ عمل شروعاتی مراحل میں, تو ابھی شروعاتی مراحل میں اور جو لوگ صحتیاب ہو رہے ہیں خود نیشنل طور پہ یا ان کو اگر اینٹی وائرل دیا گیا یا جو بھی لاسٹ پروگرام میں ہم نے ڈسکس کیا کہ دو تین اینٹی وائرل تھے وہ دیے جا رہے ہیں, تو ان لوگوں کا ڈیٹا اکٹھا کیا جا رہا ہے. اور کل بھی جو پاکستان میں پہلا شخص تھا جن کا نام کافی مشہور ہو چکا ہے جعفری صاحب, وہ صحتیاب ہو چکے ہیں اور انہوں نے اپنا پلازما یا بلڈ ڈونیٹ کیا ہے ایک کلینک میں, اور وہ پلازما اب کیونکہ اس میں اپروول کی بھی ضرورت ہوتی ہے کیونکہ یہ آپ گورنمنٹ کی طرف سے جب اپروول مل جائے گی تو وہ لوگ ٹرائی کریں گے اس پلازما کو ایز اے ٹریٹمنٹ پروسیجر. تو اب تک پاکستان میں یہ ٹرائی نہیں ہوا, لوگ جو ہے ڈیٹا اکٹھا کیا جا رہا ہے کون لوگ صحیح ہو چکے ہیں, کیونکہ آپ ضروری ہے کہ جو بندے صحیح ہو چکے ہیں ان کے بہت سارے ٹیسٹ بھی ہونے ہیں کہ وہ اس میں فلانا خاصا وائرس تو موجود نہیں ہے. اگر آپ پلازما انجیکٹ کریں گے تو اس کے ساتھ دوسرے وائرسز بھی انجیکٹ ہو سکتے ہیں, تو اس کو پہلے کئی ٹیسٹ اس کے کرنے ضروری ہے. تو یہ پلازما تھراپی ایک اچھا عمل تو ہے لیکن یہ کافی مہنگا علاج بھی ہے کیونکہ اس کے بہت سارے ٹیسٹ آپ کو کرنے کہ اس بندے کو کہیں ہیپاٹائٹس سی نہ ہو, ہیپاٹائٹس بی نہ ہو, ایچ آئی وی خاصہ نہ ہو, تو ایسا نہ ہو کہ آپ کوئی ایک علاج کر رہے ہیں اس کے ساتھ کوئی دوسری بیماری نہ ہو. تو وہ مراحل جو ہے وہ بہت ضروری ہیں کہ جو بھی آپ یہ کر رہے ہیں وہ دوسرے جراثیم سے پاک ہو.
ٹھیک, تو اس کے علاوہ دوائیاں جو آج کل استعمال ہو رہی ہیں ٹریٹمنٹ کے لیے اور کچھ جو دوائیوں پر ریسرچ ہو رہی ہے کچھ ان کا بھی ذکر کر دیجیے.
جیسے میں نے بتایا کہ ہم جہد کوشش جاری ہے, کوئی حتمی علاج اب تک مصدقہ کا کہیں بھی پوری دنیا میں موجود نہیں ہے. ہر سائنٹسٹ, ہر ڈاکٹر, ہر ایکسپرٹ اپنے تے کوشش کر رہا ہے کوئی اس مرض کا کوئی حتمی علاج ہو. تو جس طرح میں نے پہلے بھی عرض کیا کہ کلوروکوین ایک اینٹی ملیریل ڈرگ ہے, اس کا افیکٹ کافی جگہوں پہ پازیٹو دیکھا گیا ہے کمبینیشن میں ہے. ایزیتروومائسین ایک اور اینٹی بایوٹک ہے, کیونکہ جب وائرل انفیکشن ہوتا ہے تو انفلمیشن کے بعد بیکٹیریل انفیکشن بھی ہو جاتی ہے, اس کی وجہ سے نمونیا کا اثر ہوتا ہے. تو کمبینیشن میں اینٹی بیکٹیریل ڈرگ جو ایزیتروومائسین ہے وہ استعمال کی جاتی ہے جس سے سیکنڈری انفیکشن صحیح ہو سکا ہے. تو ایزیتروومائسین کمبینیشن میں کلوروکوین, یہ کمبینیشن کافی جگہ استعمال کیا جا رہا ہے. پاکستان میں بھی اس کی کافی ٹرائل جاری ہے, کافی مریض اس سے صحتیاب ہو چکے ہیں. لیکن یہ وائرس ایسا ہے کہ ہر بندے میں اس کا ڈفرینٹ افیکٹ ہے. کچھ جگہوں پہ کسی ٹریٹمنٹ رسپانس میں یہ صحیح ہو جاتا ہے, کچھ میں کم ہو جاتا ہے, کسی دوسرے شخص میں زیادہ ہو جاتا ہے. تو علاج کافی جگہوں سے کوشش کی جا رہی ہے, کافی حد تک حوصلہ افزا نتائج حاصل ہو رہے ہیں, لیکن 100% کوئی علاج اب تک کامیاب نہیں ہے کہ بھائی جس طرح کوئی کنفرم کوئی دوائی آپ دے دیں اور 100% صحیح ہو جائے. تو مختلف مراحل سے چیزیں گزر رہی ہیں اور آہستہ آہستہ پیشرفت جاری ہے, اور حتمی علاج کے لیے کافی انتظار کرنا پڑے گا کہ کون سی کمبینیشن ایگزیکٹلی جو اس کے علاج کے لیے کام کر رہی ہے. پوری دنیا میں سائنٹسٹ کام کر رہے ہیں, ویکسین پہ بھی کام جاری ہے, ویکسین کے ٹرائل جاری ہیں, اینٹی وائرل پہ کام جاری ہے. روزانہ ہم سنتے رہتے ہیں کہ فلاں اینٹی وائرل نے کافی کام کیا, دوسرے اینٹی وائرل نے کام کیا. ری پرپزنگ آف ڈرگس کا بھی کنسپٹ میں نے پہلے بھی بتایا تھا کہ ایسے ادویات جو کسی دوسرے مرض کے لیے استعمال کیے جا رہے ہیں وہ کرونا کے لیے ریپرپز کیے جا رہے ہیں, کہ لوگ ٹرائی کر رہے ہیں کہ اس جس میں ایک دوائی جو ہے کلوروکوین ہے جو اصل میں کرونا کے خلاف دوائی نہیں ہے بلکہ وہ ملیریا کے خلاف دوائی ہے, لیکن اس کا اثر کیا ہے تو اب فی الفور اس کو, کیونکہ دوسری دوائی موجود نہیں ہے, اس کا استعمال کیا جا رہا ہے اور اس سے کافی حد تک وہ بیمار حضرات یا مریض جو سیریس ہیں ان میں استعمال ان دوائیوں کا ہے
اور اس سے پازیٹو نتائج حاصل ہو رہے ہیں. تو جو لوگ جن میں شدت نہیں ہے تو بیماری کی ان کو کوئی دوائی دینے کی ضرورت یوزلی محسوس نہیں کی جاتی اور بندے خود ہی سے ہو جاتے ہیں. جو لوگ کریٹیکل حالت میں ہیں اور یا آئی سی یو میں چلے جاتے ہیں تو ان کو یہ ادویات دی جا رہی ہے.
جی یہ تھے ڈاؤ یونیورسٹی آف ہیلتھ سائنسز کراچی کے مولیکولر پیتھولوجی کے سربراہ پروفیسر ڈاکٹر سعید خان.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
وائس آف امریکہ واشنگٹن کا کرونا وائرس کے بارے میں یہ خصوصی پروگرام, میں ہوں یاسمین جمیل. اور اب آپ کو یہاں امریکہ کا کچھ احوال سنائیں مشیگن اسٹیٹ یونیورسٹی کے سائیکیٹری ڈپارٹمنٹ کی ڈاکٹر فرح زمان عباسی کی زبانی. السلام علیکم ڈاکٹر فرح عباسی صاحبہ. میں بالکل ٹھیک ہوں اور ہم لوگ وائس آف امریکہ سے بات تو کر رہے ہیں لیکن ہم اس وقت گھر سے اپنے سارے پروگرامس کر رہے ہیں اور وہیں سے میں آپ کو ریکارڈ کرنا چاہوں گی. کچھ بتائیے یہاں پر امریکہ میں کیا کیا صورتحال ہے, خاص طور پر کالجوں میں اور یونیورسٹیوں میں جو اسٹوڈینٹس ہیں وہ کس طرح آن لائن تعلیم حاصل کر رہے ہیں؟
جی یاسمین, دیکھیں جو انڈر گریڈ پروگرامس ہیں اس میں تو ویسے بھی کافی کورسز آن لائن آفر ہوتے ہیں, تو بٹ اب ساری کلاسز 100% آن لائن سوئچ کر دی گئی ہیں. سو سوائے ان سبجیکٹس کے جو انٹریکٹیو ہیں, سائنس لیبس ہیں, ریسرچ ہے, اس میں ابھی تک کچھ کنفیوژن ہے کہ کس طرح وہ تعلیم اسٹوڈینٹس کو پہنچائی جائے. پر اوور آل سب جگہ آپ دیکھیں بڑی پریشانی ہے, لوگ کوشش بہت لگ میں ہیں کہ چیزیں ذرا نارمل ہو جائیں, کچھ وہ ہو جائے. ایک تو مسئلہ یہ ہے کہ شروع میں ہمیں کہا گیا تھا کہ 30 دن کی بات ہوگی, پھر وہ 2 مہینے ہو گئی اور اب تو یہ لگ رہا ہے کہ شاید 1-2 مہینہ اور ہمیں اس طرح چلنا پڑے. سو دیٹ وہ پھر اینڈ آف سیمسٹر تک کا مسئلہ آ جائے گا.
تو یہاں پر کیا مسائل کیا ہیں؟ کیا سب کو بآسانی سارے اسٹوڈینٹس آن لائن ایجوکیشن حاصل کر رہے ہیں یا کچھ مسائل بھی پیش آ رہے ہیں ان کو؟
جی مسائل بھی ہیں کیونکہ دیکھیں ہر اسٹوڈینٹ جو ہے وہ آن لائن کلاسز پریفر نہیں کرتے. کچھ جن کو اٹینشن اور فوکس کرنے کا مسئلہ ہوتا ہے پھر ان کے لیے بڑا مشکل ہو جاتا ہے آن لائن کلاسز کو فالو کرنا. پھر آپ کے سبجیکٹ پہ بھی ڈپینڈ کرتا ہے, اگر کوئی سبجیکٹ ایسا ہے جس میں آپ کو زیادہ وہ چاہیے, ایک کیا کہتے ہیں 1-to-1 انٹریکشن چاہیے, جیسے سائنس سبجیکٹ ہیں, جیسے لیبس ہیں, ایکسپیریمنٹس ہیں, وہ آپ نہیں کر سکتے, آپ کے لیے بڑا ڈیفیکلٹ ہو جاتا ہے وہ کرنا. پر پھر دوسرا جو مسئلہ ہم دیکھ رہے ہیں, دیکھیں یونیورسٹی کیمپسز تو بند ہو گئے اور لوگوں کو اپنے گھر بھیج دیا گیا ہے, تو جو دور دراز علاقوں میں, یہاں بھی ایون امریکہ میں بھی بہت سے علاقے ہیں جہاں انٹرنیٹ سروسز بہت اچھی نہیں ہے, تو ان بچوں کو مسئلہ ہو رہا ہے انٹرنیٹ, اور ضروری نہیں ہے کہ ہر ایک کے پاس ایکسیس ہو, تو وہ ایک مسئلہ ہے. پھر دوسرا مسئلہ انٹرنیشنل اسٹوڈینٹس کا ہے کہ جو یہاں پہ اس وقت ایک طریقے سے اٹکے ہوئے ہیں, انہیں معلوم نہیں ہے کہ وہ کس وقت اپنے گھر جا سکیں گے, ان کے لیے بڑا مسئلہ ہے اس وقت یہ آن لائن کلاسز اور اسکول کو اس طرح چلانا.
تو جو انٹرنیشنل اسٹوڈینٹس ہیں کیا وہ ابھی تک ہاسٹلوں میں رہ رہے ہیں یا کہیں شفٹ ہو گئے ہیں, ان کا کیا بن رہا ہے اس وقت جو یہاں پر موجود تھے؟
جی یونیورسٹی تو بند ہو گئی ہے, تو زیادہ تر لوگوں نے اپنا جو رینٹ پہ ہیں, جو انہوں نے کرائے پہ لیا ہوا ہے یا کسی جاننے والے کے پاس, پر یہی ہے کہ ان کے لیے انتظام کیا جا رہا ہے کہیں پہ کرایوں میں آسانی کی جا رہی ہے. پر مسئلہ یہ ہے بہت سی کنٹریز شٹ ڈاؤن پہ ہیں, تو وہ ان کو فلائٹس ہی نہیں ہیں گھر واپس جانے کی, اور پھر دوسری بات یہ بھی ہے کہ وہ گھر جائیں گے تو وہاں انٹرنیٹ سروس کیا سچویشن ہے, وہاں پہ آپ کے ٹائمنگز ڈفرینٹ ہو جائیں گے. سو یہ بڑے مسئلے ہیں جو بہت پریشانی کا باعث ہیں.
ठीक, तो ये तो हुई बात तो यहाँ पर स्टूडेंट्स की और ऑनलाइन एजुकेशन की। तो आप एक साइकेट्रिस्ट भी हैं और आप लोगों को इलाज की सहूलतें भी फराहम करती हैं और साथ पढ़ाती भी हैं, तो ये बताइए कि जो आपके जो पेशेंट्स हैं उनका क्या बन रहा है जिनके आप इलाज कर रही थी?
देखें यासमिन, ये तो आप पहले भी जितना भी देखें रिसर्च, अगर कोई नेचुरल भी हादसा पेश आते हैं तो जो जहनी मरीज हैं, जो ऑलरेडी डिप्रेशन एंजाइटी का शिकार है, वो उनकी ऑलमोस्ट डबल हो जाती है। इट बिकम्स बहुत ही मतलब तकलीफ दे बात हो जाती है उनके लिए। और उसके अलावा एक आम इंसान भी जब इस सिचुएशन से गुजर रहा है तो उनके इट्स नेचुरल के हर कोई परेशान है, एंजाइटी भी हो सकती है, डिप्रेशन भी हो सकता है। तो कुछ लोगों को अक्यूट किस्म के सिम्टम्स होते हैं, कुछ के जो क्रॉनिक है, जो लॉन्ग टर्म चल ही रहा था उस पे उनका फिर और अक्यूट सिम्टम्स हो जाते हैं। तो इस वक्त तो मैं यही, आप यकीन करें कि सुबह से शाम तक एक सिलसिला है कि हम इधर टेलीसाइकाइट्री के थ्रू मरीज देखने की कोशिश कर रहे हैं, या हम फोनों पे जिस तरीके से भी रीच आउट कर सक रहे हैं, क्योंकि मेंटल हेल्थ के साथ आपके प्राइवेसी इश्यूज भी बहुत हो जाते हैं, हिपा है, इंश्योरेंस के चक्कर है, तो हमें बड़ा केयरफुल होना पड़ रहा है, पर वी आर ट्राइंग आवर बेस्ट।
तो डॉक्टर फरा साहबा, ये बहुत से जो साइकेट्रिस्ट हैं यहाँ पर हर शोबे में काम करते हैं, खास तौर पर किन शोबों के साइकेट्रिस्ट या जो डॉक्टर्स हैं उनको मसाइल पेश आ रहे हैं इलाज के दौरान या इलाज करते हुए, जिनको लाजमी तौर पर अपने पेशेंट्स के पास जाना ही पड़ता है?
जैसे मैं आपको बताती चलूं यास्मीन, मैं इस वक्त डायरेक्टर हूँ जेरो साइकाइट्रिक यूनिट मैकलॉरिन हॉस्पिटल में। जेरो साइकाइट्री मींस के 60+ पेशेंट, 65+, तो मेरे एवरेज पेशेंट के 70, 80, 90 इस किस्म के मरीज हैं मेरे पास। तो मसला ये हो जाता है कि जो आउट पेशेंट है क्लिनिक्स, वो तो आप टेली साइकाइट्री में देख लेते हैं, लेकिन जो इन पेशेंट हैं, जो बहुत सख्त बीमार मरीज हैं, उनके लिए हमारे लिए बहुत चैलेंज हो जाता है कि आप वो आपसे बात ही नहीं जब कर सकते टेली साइकाइट्री में, तो आप उनकी तबीयत कैसे पूछेंगे, आप उनको कैसे चेक करेंगे। लेकिन जो इन दोस कंडीशंस वी आर डेजिग्नेटेड एसेंशियल सर्विसेज, अदरवाइज ये है कि डॉक्टर्स जो ईआर में हैं, जो फ्रंट लाइन पे डील कर रहे हैं इस इमरजेंसी से, उन्हें एसेंशियल माना जाता है। लेकिन जो हमारे इन पेशेंट साइकाइट्रिस्ट हैं या जो जेल जेलियात में काम कर रहे हैं या जो स्पेशल पॉपुलेशंस के साथ हैं, स्पेशल नीड ऑटिज्म के बच्चे हैं उनके साथ काम कर रहे हैं, उनके लिए इस वक्त वो भी एसेंशियल है। और या जो इमरजेंसी साइकाइट्री में काम कर रहे हैं तो उन्हें इस वक्त भी हॉस्पिटल जाना पड़ रहा है। और हम एक दो इंसिडेंसेस हमने सुने भी हैं मिशिगन में जहाँ ये साइकाइट्रिस्ट भी अफेक्ट हुए हैं और बीमार हुए हैं।
तो बेहद शुक्रिया डॉक्टर फराह बासी साहबा। एक सवाल और मैं आपसे करना चाहूंगी कि इस वक्त जनरली जो लोग हैं अमेरिका में, उनको उन उनमें क्या सूरत हाल है, वो क्या फील कर रहे हैं, क्या वो पैनिक में हैं या वो रिलैक्स्ड हैं, या वो जब घरों में हैं तो क्या वो खुद को रिलैक्स फील कर रहे हैं, सेफ फील कर रहे हैं या डरे हुए हैं?
देखें इस वक्त सख्त एंजाइटी सबकी बढ़ी हुई है, परेशानियां बढ़ी हुई हैं। एक तो अपनी सेहत की फिक्र है, फैमिली सेहत की फिक्र है, पर बहुत से लोगों की जॉब्स चली गई हैं या बहुत से लोग पर आवर जॉब्स पे थे जो अफेक्ट हो गया। तो ये एक फाइनेंशियल क्राइसिस भी है, ये एक इमोशनल क्राइसिस भी है, एक अफरा तफरी कह सकते हैं, जहनी तौर पे परेशानी ये है। लेकिन जो हम देख रहे हैं जो बहुत परेशान कुल बात है वो ये है कि जो ڈومیسٹک وائلنس ہے, ابیوز کے کیسز ہیں, ڈیورس کے کیسز ہیں, یا جو میرٹل کانفلکٹس ہیں, ان سب کے نمبرز بہت بڑھ گئے ہیں.
یہ ڈیورس اس وقت کیسے ہو سکتی ہے, وہ تو سب گھروں میں بیٹھے ہوئے ہیں لڑکے بھی, تو کیا آن لائن ڈیورسز ہو رہی ہیں؟
جی, یہ ڈیورس ریٹس کا جو ریسرچ آئی ہے یہ چائنا سے آئی ہے.
اچھا ٹھیک ہے.
سو ہم لیکن یہاں پہ رپورٹس آف ڈومیسٹک وائلنس بھی کافی بڑھ گئی ہیں, اور جو دوسری چیز پریشان کن ہے کہ جو گن سیلز ہیں وہ آلموسٹ مشیگن میں 200% کے حساب سے بڑھ گئی ہیں. تو جو ہمیں فکر ہے کہ دیکھیں جب آپ پریشان ہوتے ہیں یوزلی آپ نکل کے گھر سے نکل کے کہیں جا سکتے ہیں, کہیں بریک لے سکتے ہیں. اب یہ ہے کہ آپ کانسٹنٹ ایک جگہ بند ہیں جہاں چھوٹے بڑے بچے اپنی پریشانیوں کے ساتھ موجود ہیں, تو کہیں کوئی بریک نہیں ملتی فیملی کو. تو جو پہلے بھی مسئلے ہوں گے شاید جو اوائڈ ہو جاتے ہوں گے, جو ریزالو ہو جاتے ہوں گے, وہ اس وقت کمپلیکیٹ ہوئے ہوئے ہیں, کیونکہ ہر ایک اتنا فرسٹریٹڈ اور جیسے بند بیٹھا ہے ایک چھوٹی جگہ میں, تو وہ اس کی وجہ سے ہم دیکھ رہے ہیں کہ کانفلکٹس بہت بڑھ گئے ہیں.
تو لیکن ڈاکٹر فرح صاحبہ, ہم نے کچھ لوگوں سے بات کی تو یہ بھی دیکھنے میں آیا کہ لوگ بہت خوش ہیں کہ انہیں گھروں میں بریک مل گیا, انہیں اپنے فیملی کے ساتھ رہنے کا موقع مل گیا, انہیں اسکولوں سے بچنے کا موقع مل گیا, انہیں جاب کی ٹریفک کے جو مسائل تھے جاب پر جانے میں وہ ختم ہو گئے. تو کچھ ایسے بھی آپ دیکھ رہی ہیں کہ لوگ کچھ اس کو پوزیٹو بھی لے رہے ہیں؟
دیکھیں جی, وہ تو بہت ہی خوش قسمت طبقہ ہے جس کو معاشی, ذہنی اور سماجی کسی قسم کا کوئی مسئلہ نہیں ہے, تو وہ اس کو چھٹی کر کے منا سکتے ہیں. لیکن میں آپ کو اتنا بتا دوں کہ آن سرفس ہاں, جن کے پاس اللہ کا شکر ہے نعمتیں ہیں, ایک دم سے پریشانی نہیں ہے کہ بھائی کل کہاں سے کھانا آئے گا, کل بیماری, کوئی گھر میں بیمار نہیں ہے, کوئی اس قسم کی پریشانیاں نہیں ہیں, تو وہ واقعی اس وقت ان کو بڑی خوش قسمت ہے وہ طبقہ. لیکن اگر ان کے پاس کسی بھی ایج گروپ کے بچے گھر میں ہیں تو ضرور پریشانی اس بات کی ہے کہ یہ بچے دیکھیں چھٹیاں بھی ایک حد تک ہی آپ انجوائے کر سکتے ہیں. سو جب شروع شروع کے ہفتے دو ہفتے آپ نے انجوائے کیا, آپ کو بڑا اچھا لگا, سب کو نئی نئی سب نے بڑی کوکنگز کی اور فیس بک پہ سب نے ڈالا, پر آہستہ آہستہ جتنا یہ لمبا کھنچتا جائے گا, میں ہمیشہ یہ اپنی ٹریننگز میں بات کرتی ہوں کہ ہمیں اب ذرا اس کو لانگ ٹرم اسٹریٹجی کے ساتھ ڈیل کرنا پڑے گا, کیونکہ یہ ابھی ایک دو مہینہ اور بات چلے گی آگے. اپنا بھی خیال رکھنا ہے اور دوسروں کا بھی احساس رکھنا ہے.
ٹھیک, بے حد شکریہ ڈاکٹر فرح عباسی صاحبہ, بہت شکریہ.
شکریہ.
یہ تھی مشیگن اسٹیٹ یونیورسٹی کے سائیکیٹرک ڈپارٹمنٹ کی ڈاکٹر فرح زمان عباسی.
میڈیم ویو 972 کلو ہرٹز پر یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
کرونا وائرس بحران میں بزنس کمیونٹی اپنی ذمہ داریاں کیسے نبھا رہی ہے, اس بارے میں پاکستانی بزنس کمیونٹی کی کچھ ممتاز شخصیات نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے کہا کہ کرونا بحران میں پاکستانی بزنس کمیونٹی کا سب سے بڑا کردار یہ ہے کہ وہ اپنے ملازموں کو بے روزگار نہیں کر رہی اور بغیر کام کرائے تنخواہیں ان کے گھروں تک پہنچا رہی ہے. فیڈریشن آف پاکستان چیمبرز آف کامرس کے پیٹرن, سابق صدر اور پاکستان کیمیکل مینوفیکچررز ایسوسی ایشن کراچی کے سابق چیئرمین زبیر طفیل نے کہا,
موجودہ صورتحال میں پاکستانی صنعت کار اور بزنس مین جو ہیں ان کے اوپر ایک بھاری ذمہ داری عائد ہوتی ہے, کیونکہ ہماری حکومت کے پاس اتنے زیادہ وسائل نہیں ہیں, تو بزنس مین کو اس میں آگے آنا چاہیے, اور انہیں خاص طور پہ جو کم آمدنی والے امپلائیز ہیں, اگر کسی وجہ سے فیکٹری بند بھی ہو جاتی ہے تو یہ جو ابتدائی چند مہینے ہیں, جو ایک سے لے کے دو یا تین مہینے تک یہ معاملہ چل سکتا ہے, تو ان کو ان کی سیلریز دینا میں سمجھتا ہوں پرائیویٹ سیکٹر کی ذمہ داری ہے, چاہے وہ فیکٹری پروڈکشن کرے یا نہ کرے. جب ایک صنعت کار جو ہے وہ سالہ سال سے جو ملک میں آمدنی اور بزنس کرتا ہے اور پروفٹ حاصل کرتا ہے, تو موجودہ صورتحال میں ان کی ذمہ داری ہے کہ ان تمام لوگوں کا خاص طور پہ خیال رکھے جو کسی بھی وجہ سے جاب سے باہر ہیں.
اس وقت پاکستانی بزنس کمیونٹی کرونا بحران سے نمٹنے میں کیا کردار ادا کر رہی ہے, اس بارے میں ان کا کہنا تھا.
جہاں تک آپ نے ایف پی سی سی آئی کے بارے میں پوچھا, ایف پی سی سی آئی جو ہے یہ تمام چیمبرز اور ایسوسیشنز کا ایک ادارہ ہے اور تمام چیمبرز اور ایسوسیشن پاکستان کے اس کے ممبرز ہیں، اور ہم سب مل کے کوشش کر رہے ہیں کہ اس صورتحال سے باہر نکلا جائے، کیونکہ ہر انڈسٹری کے مختلف مسائل ہیں. مثال کے طور پہ جیسے ٹیکسٹائل انڈسٹری ہے، ٹیکسٹائل انڈسٹری کی جو بھی پروڈکٹ ہیں وہ یورپ اور یو ایس سے جاتی ہیں، اور اس وقت تمام یورپین اور یو ایس بائرز نے کہا ہے کہ فی الحال ان کو کوئی بھی چیز شپ نہ کی جائے، کیونکہ تمام شاپنگ مالز اور بند ہیں اور بزنسز بھی بند ہیں، لہٰذا تمام چیزوں کی پروڈکشن اگر کر بھی لی ہے تو اسے پاکستان میں ہی رکھا جائے. تو اس وجہ سے، اس صورتحال کی وجہ سے، یہ لوکل مینوفیکچررز تکلیف میں ہیں، لیکن ان کو چاہیے کہ وہ حکومت سے رجوع کریں، اور اس میں اسٹیٹ بینک آف پاکستان بھی ان کی مدد کرے گا کہ اس میں ان کو صرف کیش فلو کا مسئلہ ہوگا. کیش فلو جو ہے وہ اسٹیٹ بینک آف پاکستان سے کم انٹرسٹ ریٹ کے اوپر لے کے اس مسائل کا حل تلاش کیا جا سکتا ہے.
تاہم زبیر طفیل نے کہا کہ حکومت کو چاہیے کہ وہ ملک کا مکمل لاک ڈاؤن نہ کرے، کیونکہ پاکستان کے پاس کوئی ایسا سوشل سسٹم نہیں ہے کہ لوگ غیر محدود یا کسی کم سے کم معینہ مدت تک بغیر کام کیے گھر بیٹھ کر اپنے گھر چلاتے رہیں. اس لیے حکومت کو چاہیے کہ کچھ صنعتوں، مثلاً خوراک، آٹا، فارمیسی، صابن، ہینڈ واش، سینیٹائزرز جیسی انڈسٹریز کو ضروری قرار دے، اور ملازمین کی کم سے کم تعداد کے ساتھ اور کرونا وائرس سے بچاؤ کے حفاظتی اقدامات کے ساتھ اپنی فیکٹریوں میں کام جاری رکھنے کی اجازت دے. سیالکوٹ چیمبرز آف کامرس اینڈ انڈسٹری کے چیف پیٹرن، سابق صدر اور فیڈریشن آف پاکستان چیمبرز آف کامرس اینڈ انڈسٹری کے رکن ڈاکٹر نعمان ادریس بٹ نے، جو ہیلتھ کا سامان بنانے والی ایک فیکٹری کے مالک ہیں، بتایا کہ سیالکوٹ میں، جو سپورٹس کی انڈسٹری کا ایک مرکز ہے، اس وقت صنعتکار اور ملازمین مل جل کر اس بحران سے نمٹنے کے لیے کوشاں ہیں.
سیالکوٹ کی انڈسٹری اور یہاں کی ورک فورس نے ہمیشہ مل جل کر ہر قسم کی جو مشکل ہے اس کا مقابلہ کیا ہے، اور کرونا وائرس کے دور میں بھی یہاں پر الحمدللہ، میں یہ پورے اعتماد اور فخر کے ساتھ کہہ رہا ہوں کہ الحمدللہ اس وقت بھی اس میں کرونا وائرس سے لڑنے کے لیے، اس کے اثرات کو کم کرنے کے لیے انڈسٹری اور ورکرز ایک ساتھ کام کر رہے ہیں. انڈسٹری جو ہے الحمدللہ پوری پیمنٹس، پوری تنخواہ جو ہے اپنے ورکرز کو پے کر رہی ہے یہ لاک ڈاؤن کے درمیان میں، جبکہ پورا انڈسٹری سکھ بند ہے، اور یہ جو تنخواہ وہ پے کی جا رہی ہے وہ جو ہے وہ کسی قسم کی گورنمنٹ کی مدد کے بغیر اپنے تئیں کر رہے ہیں. اس وقت جو انڈسٹری ہے وہ چونکہ لاک ڈاؤن کی وجہ سے موومنٹس آسان نہیں ہیں، اور جو ہمارا جو کم اجرت والے ہماری ورک فورس ہے ان میں بہت زیادہ جو ہے وہ بینکنگ سیکٹر کے ساتھ منسلک نہیں ہوتے، اس لیے یہ اہتمام کیا جا رہا ہے کہ ورکرز کو جو تنخواہ ہے وہ یا تو ان کے گھر میں پہنچائی جائے، یا ان کے یہ چھوٹے چھوٹے گروپس میں ان کو بلایا جائے اور وقت پر ان کو تنخواہ دی جائے، لیکن زیادہ تر کوشش یہ ہے کہ ان کے گھر تک ان کی تنخواہ پہنچائی جائے. اس کے علاوہ بھی سیالکوٹ چیمبر کی سطح پر جو ہمارا کارپوریٹ سوشل رسپانسبلٹی کی کمیٹی ہے وہ بڑی ایکٹیو ہے، اور وہ کوشش کر رہی ہے کہ جو ہمارے جو مستحق کمیونٹی کے افراد ہیں ان کے گھروں میں کسی صورت میں راشن کی کمی نہ ہو، اور اس کو پہنچانے کے لیے ایک مربوط اسٹریٹجی کے تحت وہ ان تک راشن پہنچانے کی اپنی بھرپور کردار ادا کر رہی ہے.
ڈاکٹر نعمان ادریس بٹ نے بتایا کہ سیالکوٹ چیمبر، سیالکوٹ میڈیکل کالج اور ایک مقامی ہسپتال کی جانب سے ایک قرنطینہ مرکز کی تشکیل میں بھی ایک کردار ادا کر چکا ہے.
یاسمین، اس کے علاوہ سیالکوٹ چیمبر مقامی ایک پرائیویٹ ہسپتال عمران ادریس ہسپتال اور سیالکوٹ میڈیکل کالج کے ساتھ مل کر ان کے ہاسٹل میں تقریباً 100 کمروں کا ایک کوارنٹائن سینٹر سیٹ اپ کر رہی ہے، جس میں بالکل فری آف کاسٹ سیالکوٹ چیمبر اور عمران ادریس ہاسپٹل کے تعاون سے سروس کرونا کے مریضوں کو پرووائڈ کی جائے گی. اس میں اس ہسپتال نے 10 وینٹیلیٹرز کے سے آراستہ پورے اسٹاف اور ڈاکٹرز کے ساتھ، سروسز کے ساتھ ایک آئی سی یو بھی سیٹ اپ کیا ہے، جو کہ ان شاء اللہ تعالیٰ ایک آدھ دن میں پوری طرح فنکشنل ہو جائے گا. یہ ان شاء اللہ تعالیٰ گوجرانوالہ ڈویژن کا سب سے بڑا کرونا کے لیے سینٹر ہوگا.
یہ تھی کرونا بحران کے دوران پاکستانی بزنس کمیونٹی کے کردار پر ایک رپورٹ.
میڈیم ویو 972 کلو ہرٹز پر یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے کرونا کے بارے میں ہمارا یہ خصوصی پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.